रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा तराई मधेसका जिल्लामा उत्पन्न परिस्थितिका सम्बन्धमा मधेस केन्द्रित राजनीतिक दलका नेताहरू र मधेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग छुट्टा छुट्टै छलफल। नागरिकको पूर्ण सुरक्षा र सामाजिक सद्भाव सुदृढ़ बनाउन सरकार लागि परेको प्रधानमन्त्रीको भनाई। सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विभिन्न जिल्लाहरूमा सद्भाव र्याली। पाकिस्तानको ब्रोड पीकमा हिम पहिरोमा परि आरोही निर्मल पूर्जा सहित 5 नेपाली बेपत्ता। विगत 24 घण्टामा झण्डै 60,000 आप्रवासी स्पेन प्रवेश। र नेपाली फुटबलको विकास गर्ने उद्देश्यले आगामी कार्तिकमा भेटरान्स फुटबल प्रतियोगिताको तेस्रो संस्करण आयोजना हुने।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस् फोन गर्नुहोस् डेटा चलाउनुहोस् सजिलो छ एकै साथ फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न नागरिकको जीवधनको पूर्ण सुरक्षा र सामाजिक सद्भाव सुदृढ़ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागि परेको स्पष्ट पार्नु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मधेस केन्द्रित राजनैतिक दलका नेताहरू र तराई मधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य का सम्पूर्ण अंग उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अप्नाउन आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु रहेको उल्लेख गर्नुभयो। शान्ति सुरक्षालाई चुस्त दुरूस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अप्नाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सीमा नाकामा आवत जावतलाई व्यवस्थित बनाइएको बताउनुभयो। प्रधानमन्त्री शाहले सबै सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान गर्नुभयो। प्रधानमन्त्री शाहले अप्ठ्यारो र आपतकालीन परिस्थितिमा जनताको घर दैलोमा पुगेर नागरिकको दुःख सुखमा उभिनु नै सांसदहरूको वास्तविक दायित्व भएको स्मरण गराउनुभयो। सांसदहरूले पनि प्रधानमन्त्री शाहको अनुरोधलाई सकारात्मक रूपमा लिँदै आफूहरू तत्कालै आआफ्नो निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाउनुभयो। स्थानीय स्तरमा दीर्घकालीन शान्ति र भातृत्व कायम राख्नका लागि दुवै पक्षका नेतृत्व नागरिक समाज बुद्धिजीवी र स्थानीय राजनैतिक दलका प्रतिनिधिहरूसँग सघन सम्वादको श्रृंखलालाई निरन्तरता दिनुपर्ने सुझाव समेत सांसदहरूले दिनुभएको थियो। साथै तनावग्रस्त तथा आसपासका क्षेत्रहरूमा धार्मिक तथा सामाजिक सौहार्दता कायम राख्ने गरी निरन्तर सकारात्मक र ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुपर्ने तथा सामाजिक सञ्जालका भ्रम र अफवाहबाट युवावर्गलाई जोगाउन स्थानीय स्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामा सांसदहरूले जोड़ दिनुभएको छ। मधेस केन्द्रित राजनैतिक दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफल सकारात्मक भएको बताउनु भएको छ। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री शाहसँगको छलफलपछि संचारकर्मीसँग कुरा गर्दै उहाँहरूले यस प्रकारको पहलले समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या समाधानका लागि आफूहरूले सुझाव दिएको र समस्या समाधानमा प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध भएको आफूले पाएको बताउनुभयो। छलफलपछि जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले आफूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या नयाँ नभएको उल्लेख गर्दै यसको दीर्घकालीन समस्या समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको बताउनुभयो। मुस्लिम आयोगका संस्थापक अध्यक्ष समीर मिया अन्सारीले व्यक्तिगत झगडा साम्प्रदायिक तहसम्म पुग्नु मुलुकका लागि घातक भएको उल्लेख गर्नुभयो। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतका सरकारले मधेससँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि सुझाव दिएको बताउनुभयो। सुनसरीको देवानगंज तीन कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखी विभिन्न जिल्लामा क्रियाशील राजनीतिक दल तथा धार्मिक संघ संगठनहरूले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न संयुक्त रूपमा अपील गरेका छन्। पर्साको वीरगंजमा सामाजिक सद्भाव भाइचारा र एकता कायम राख्न स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको संयुक्त आयोजनामा आज वृहत सद्भाव र्याली सम्पन्न भएको छ। सबै जात जाति भाषा भाषी र समुदाय बीचको आपसी एकतालाई बलियो बनाउने उद्देश्यले निकालिएको र्यालीमा स्थानीय जनप्रतिनिधि नागरिक समाजका प्रतिनिधि उद्योगी व्यवसायी र विभिन्न धर्म तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले हातमा सद्भाव र एकता झल्किने प्ले कार्ड बोकेर शहरका विभिन्न भागको परिक्रमा गरेका थिए। धनुषाको शान्ति सुरक्षा मजबूत बनाउन प्रतिनिधि सभाका सदस्यहरूको सहभागितामा आज सर्वपक्षीय बैठक सम्पन्न भएको छ। धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेलको अगुवाईमा बसेको बैठकमा सामाजिक सद्भाव कायम राख्न सबै प्रकारका उपाय अवलम्बन गर्ने सहमति भएको छ। सर्वपक्षीय बैठकमा प्रदेशका सुरक्षा प्रमुखहरू विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधि तथा धर्मगुरूहरूको सहभागिता रहेको र बैठकमा सामाजिक एकता आपसी भाइचारा तथा सहिष्णुता कायम राख्ने सहमति भएको छ। सर्वपक्षीय बैठकमा हिन्दू तथा मुस्लिम धर्मका धर्मगुरू तथा अगुवाहरूले सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग संयुक्त रूपमा अपील समेत गर्नुभएको छ। यस्तै बाँकेका प्रमुख राजनीतिक दलहरूले शान्ति सद्भाव सामाजिक एकता र कानूनी शासन कायम गर्न संयुक्त रूपमा अपील गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत पार्टीका नेताहरूले आज संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका अफवाह, घृणा फैलाउने अभिव्यक्ति तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबै नागरिकलाई आग्रह गरेका हुन्। सामाजिक सद्भाव कायम राख्न काठमाडौँको माइतीघर मण्डलामा संयुक्त विद्यार्थी संगठनले र्याली समेत निकालेका छन्। यसै गरी बाह्रमा क्रियाशील राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी तथा जिल्ला सुरक्षा समितिले जिल्लाभित्र धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय संयुक्त रूपमा अपील जारी गरेका छन्। सर्वपक्षीय बैठक आयोजना गरी दलहरूले बारा जिल्लालाई धार्मिक, सामाजिक तथा सांस्कृतिक एकता र सहिष्णुताको नमूना जिल्ला बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली नागरिकलाई आह्वान गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रसरतामा आज सिमदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाहरूले संयुक्त अपील जारी गर्दै कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न आह्वान गर्नुभयो। उहाँहरूले सदियौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन अपील गर्नुभयो। संयुक्त अपीलमा स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनैतिक दल, धार्मिक अगुवा, नागरिक समाज, संचार माध्यम तथा सम्पूर्ण सरकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिका मार्फत शान्ति सुरक्षा र सामाजिक सद्भाव पुनस्थापित गर्न सक्रिय योगदान दिन अनुरोध गर्नुभएको छ। उहाँहरूले सुनसरी, सिराहा तथा मध्य प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्य तथ्य छानबिन गरी कानून विपरीतका कार्यमा संलग्न जोसुकैलाई कार्यवाही गर्न, पीड़ित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध समेत गर्नुभएको छ। नेपाली कंग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्ष संघ समेत संवाद गर्ने जनाएको छ। सुनसरीको कप्तानगंजको घटना र त्यसपछि तराईका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण परिस्थितिका सन्दर्भमा कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडा तहसम्म नै सो पहल गर्ने निर्णय गरेको हो। साथै कंग्रेसले न्यायिक छानबिन समिति गठन, घाइते भएकाको निशुल्क उपचार, समुचित व्यवस्थापन, तोडफोड़ र आगजनी भएका धन सम्पत्तिको क्षतिपूर्ति दिलाउने कुरामा सरकारलाई निरन्तर प्रश्न र खबरदारी गर्ने जनाएको छ। कंग्रेसका लागि यस संकटपूर्ण र संवेदनशील घड़ीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो कंग्रेसको शर्त रहेको छ। कंग्रेसको नेतृत्व रहेको मध्य प्रदेश सरकार र स्थानीय सरकार तथा जनप्रतिनिधिले नागरिकको सुरक्षा तथा सामाजिक सद्भाव, सहिष्णुता, घाइते परिवारलाई आवश्यक सहयोग पुर्याउन तथा सामाजिक सद्भाव अभियानका लागि विशेष अग्रसरता लिने निर्णय बैठकले गरेको छ। कंग्रेस सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, संसदीय दलका नेता तथा सांसदहरू काठमाडौँमा उपलब्ध मधेस प्रदेश र सुनसरी मोरङ लगायत सम्बन्धित जिल्लाका पार्टीका केन्द्र प्रदेश र जिल्लाका नेताहरूको उपस्थिति रहेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंज स्थित तराई मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र पूर्व उपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको छलफलमा उहाँहरूबीच उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौंदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबैले पहल गर्नुपर्ने धारणा राख्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। पूर्व राष्ट्रपति डाक्टर यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीतिक दल नागरिक समाज धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्नुपर्ने धारणा राख्नु भएको थियो। सुनसरीको देवानगंज घटनापछि उत्पन्न परिस्थिति विस्तारै सामान्यकरण हुँदै गएको छ। नेपाली सेनासहित तीनवटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्। नेपाली सेनाको पूर्वी प्रेतनापति गौरव कुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज हाई अलर्टमा रहेको बताउनुभयो। गृहमन्त्री सुदन गुरूङले घटनास्थलमा पुगेर पीड़ित परिवारसँग सहमति र घाइतेसँग भेटवार्ता गरेपछि अवस्था सामान्य बनाउन सहज भएको सुरक्षा अधिकारीहरूको विश्लेषण छ। सहमति अनुसार मृतकको शव बुझ्ने र अन्त्येष्टि प्रक्रिया अघि बढ़िसकेको छ। गृहमन्त्री र पीड़ित परिवार बीचमा गए राती सात बुधे सहमति समेत भएको थियो। अहिले शान्ति सुरक्षाको स्थिति नियन्त्रणमा रहेको र सबै क्षेत्रमा समन्वयका साथ काम भइरहेको सशस्त्र प्रहरी बल नेपालका कोशी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मनिष थापाले बताउनुभयो। तीनवटै सुरक्षा निकायले घटनाका बारेमा सूक्ष्म विश्लेषण अध्ययन र निगरानी गर्ने काम गरिरहेका छन्। अहिले पनि सुनसरी धनुषा सिराहा पर्सा लगायतका जिल्लाका केही भागमा भने कर्फ्यू जारी गरिएको छ। ती जिल्लामा देखिएका तनाव कम गर्न विभिन्न प्रयास भइरहेको छ। पछिल्ला घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले पनि आफ्नो काम गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकाको पठन पाठनमा कुनै कमी हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँगको मौखिक प्रश्नोत्तरका क्रममा मन्त्री पोखरेलले विस्थापित विद्यार्थीहरूको पठन पाठन नियमित गराउन नजिकका विद्यालयहरूमा स्थानान्तरण गरिएको बताउनुभयो। मन्त्री पोखरेलले बालाजुमा रहेको बुद्ध ज्योति बाल उद्यान आधारभूत विद्यालयका 116 जना विद्यार्थीलाई तरूण माध्यमिक विद्यालयमा तथा बाल कल्याण माध्यमिक विद्यालयका 154 जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय पक्नाजोलमा स्थानान्तरण गरिएको जानकारी गराउनुभयो। यस्तै किर्तिपुरको राधास्वामी सत्संग केन्द्रमा रहेका 10 जना बालबालिकालाई प्याप्सन काठमाडौँ महानगरको सहयोगमा आवासीय सुविधा सहित पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था गरिएको र खरीपाटी बोडे र इचंगु बोर्डिङ होल्डिङ सेन्टरमा रहेका 59 जना बालबालिकालाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गराइएको मन्त्री पोखरेलले जानकारी दिनुभयो। विभिन्न होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूलाई विद्यालय आउन जानका लागि सवारी सुविधा खाजा टिफिन बक्स विद्यालय पोसाक झोला स्टेशनरी पानीको बोतल तथा सरसफाईका सामग्री पनि उपलब्ध गराइएको मन्त्री पोखरेलले बताउनुभयो। यस्तै शिक्षा मन्त्री पोखरेललाई सांसदहरू मदन कुमारी शाह गरिमा र भुवन बहादुर सुनारले प्रश्न सोध्नु भएको थियो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सामाजिक सद्भाव र एकता कायम राख्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले तराई मधेसमा साम्प्रदायिक तनाव रहेका बेला सरकारले जनतालाई आश्वस्त पार्नुपर्ने भन्दै घटना के कसरी भएको हो त्यसबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक साउन 18 गते सोमबार दिउँसो 1:15 उत्तरी पाकिस्तानको ब्रोड पीकमा हिम पहिरोमा परि बेपत्ता भएका प्रख्यात पर्वतारोही निर्मल पूर्जा नेतृत्वको 10 पर्वतारोही मध्ये 4 जनाको शव फेला परेको छ। शवको पहिचान हुन बाँकी रहेको बेलायती प्रसारण संस्था बीबीसीले जनाएको छ। टोलीमा 5 जना नेपाली सहित अमेरिका चाइना ओमान र पाकिस्तानका पर्वतारोही छन्। पाकिस्तानी सेनाले उद्धारका लागि 2 हेलिकप्टर त्यसतर्फ परिचालन गरेको छ। स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ। भण्डारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राती ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुप शमशेर जबराले जानकारी दिनुभयो। हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमतिका लागि ब्यूरोले भण्डारीलाई अदालतमा समेत उपस्थित गराएको प्रवक्ता जबराले बताउनुभयो। काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका र प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केबलका तार व्यवस्थापनका लागि तोकिएको समयसीमाभित्र काम पूरा गर्न नसकेपछि इन्टरनेट सेवा प्रदायक संघ नेपाल आयुष्मानले अन्तिम पटक 15 दिनको थप समय माग गरेको छ। सूचना तथा संचार मन्त्रालयमा आज बसेको सरकारवाला निकायहरूको बैठकमा आयुष्मानले काम सम्पन्न गर्न थप समय आवश्यक रहेको जनाएको छ। बैठकमा सूचना तथा संचार मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल दूरसंचार प्राधिकरण, नेपाल टेलिकम, आयुष्मान तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिको सहभागिता रहेको थियो। बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम त्रिवेन सिन्हाले अव्यवस्थित तार व्यवस्थापनको प्रगति, कार्यान्वयनका क्रममा उत्पन्न समस्या र तिनको समाधानका उपाय सुझाउँदै तोकिएको समयभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभयो। उहाँले वास्तविक समस्या समाधान गर्न सरकार तत्पर रहेको दोहोर्याउँदै परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभएको छ। राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेल सहित श्रेष्ठको सानेपा स्थित निवासमा पुगेर दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। शोकको यस घड़ीमा उहाँले शोकाकुल परिवारजन तथा आफन्तजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै सहानुभूति व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। बैठकमा विधेयकको दफा 11 उपदफा 1 रहेको पुनः परीक्षणको व्यवस्थामा कुनै पनि अपराधको रिपोर्ट उपचित्त नबुझे अदालतको सिफारिशमा पुनः परीक्षण गर्न सकिने र पुनः परीक्षण गर्दा फरक प्रयोगशालाको प्रयोग गर्नुपर्ने प्रावधान समावेश गर्न सांसदहरूले संशोधन राख्नुभयो। जाइकाको सहकार्यमा तयार भइरहेको काठमाडौँ उपत्यका शहरी यातायात प्रणाली गुरू योजना सम्बन्धी रणनीतिक वातावरणीय मूल्यांकन परियोजनाको तेस्रो सरकारवाला बैठक बसेको छ। आज ललितपुरमा आयोजित बैठकमा जाइकाका विज्ञ टोलीका टोली प्रमुख हिदियो सुजीले गुरू योजना अन्तर्गत सार्वजनिक यातायातको सेवा स्तर अभिवृद्धि, चक्रपथ बाहिरका भीड़भाड़युक्त क्षेत्रमा सड़क क्षमता विस्तार तथा चक्रपथभित्र सवारी व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। टोलीका प्रमुख सुजीले पार्किङको सहज व्यवस्था, सार्वजनिक यातायातको रूट पुनः संरचना, चालकलाई तालिम तथा यातायात क्षेत्रको संस्थागत सुधार मार्फत सार्वजनिक यातायात प्रणालीलाई थप प्रभावकारी बनाउन सकिने सुझाव दिनुभयो। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका 500 शैयामध्ये 350 शैयामा बिरामीलाई निशुल्क सेवा प्रवाह भएको छ। अस्पतालका कार्यकारी निर्देशक डाक्टर उमेश नेपालका अनुसार सामान्य जनरल शैयामा भर्ना हुने बिरामीलाई बिहान, दिउँसो र बेलुका गरी 3 पटकको खानासहित निशुल्क सेवा उपलब्ध गराइएको छ। यस्तै क्याबिन, पेड वार्ड, पोस्ट अफ आईसीयू तथा डे केयर सेवामा उपचार गराउने बिरामीबाट भने अस्पतालले न्यून शुल्क लिने गरेको छ। बाजुराको पूर्वोत्तर क्षेत्रसँगै छिमेकी जिल्ला हुम्ला र मुगु जोड्ने 41 किलोमिटर लामो मार्तडी कोल्टी सड़कको स्तर उन्नति लामो समयदेखि हुन नसक्दा वर्षाको समयमा त्यस भेगका बासिन्दाले निकै शास्ती खेप्दै आएका छन्। बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा निर्माण कार्य प्रभावित हुँदै आएको सरकारवालाहरूको गुनासो रहेको छ। बाजुराबाट संवाददाता राजेन्द्र बिकको रिपोर्ट।
बाजुराको पूर्वोत्तरी क्षेत्रका चार स्थानीय तहसँगै छिमेकी जिल्ला हुम्ला र मुगु जोड्ने 41 किलोमिटर लामो मार्तडी कोल्टी सड़कको स्तरोन्नतिमा ढिलाइ हुँदा वर्षेनी स्थानीयले भोग्नु पर्ने कष्टपूर्ण यात्राको क्रम यस वर्ष पनि दोहोरिएको छ। निर्माण कम्पनीको चरम लापरवाहीका कारण सड़क निर्माण कार्यले गति नलिँदा वर्षौंदेखि सहज यातायातको पहुँचमा पुग्ने पुन्नावासीको चाहना अधुरै रहेको हो। बुढीनन्दा नगरपालिका 10 की स्थानीय उजिरा बोहरा,
हाम्रो अब स्याउ फलिया, टमाटर फलिया, बन्द फलिया सबैतिर अब मार्तरी कोकी कसरी लिने हो, बाटो बन्द भयो, पहिरो आयो, जिल्ली मार्तरी बाहुली नगए बाटो खोलो आएर हामी जाने बाटै छैन।
वर्षायाम शुरू भएसँगै सड़क पूर्ण रूपमा अवरुद्ध नभए पनि ठाउँ ठाउँमा खसेको पहिरो तथा खरे खोलामा पुल अभावका कारण छोटो छोटो दूरीमा गाडी बदल्नु पर्दा महँगो भाडाको चेपुवासँगै जोखिमपूर्ण यात्रा यहाँका नागरिकको दैनिकी बनेको छ। बडीमालिका नगरपालिका साथ ढम्कनेकाहरूका स्थानीय कीर्तिमल धामी,
यो बर्खाको सिजनमा न बस छ, न जीप छन्, न बाइक चलेका छन्, न केही छ। मान्छेलाई अब हट्नको यहाँ समस्या भएको छ, हट्नु पर्छ त हिलोमा डुबेर ठाउँ ठाउँ गाडी रोकिया छन्, हट्नु बढी छ, गाडीमा चढ्नु कम छ, साह्रै नै दुःख भएको छ।
प्रदेश गौरवको आयोजनाका रूपमा रहेको मार्तडी कोल्टी सड़क निर्माणका लागि सरकारले प्रशस्त बजेट विनियोजन गरिरहेको भए पनि ठेकेदार कम्पनीले सम्झौता अनुसार काम सम्पन्न नगरेपछि यो वर्ष मात्रै 20 करोड़ रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ। पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंग थापा,
कन्ट्राक्टरको लाभर भाइ बनाऊ कि अब काम गरेन, अहिले यसो एक वर्ष विनियोजित बजेटमा 20 करोड़ रुपियाँ फ्रिज भयो, 20 करोडै विनियोजित गएको थियो, निर्माण कम्पनीको कारणले समस्या आएको।
2056 साल फागुन 7 गते शिलान्यास गरिएको यो सड़क 26 वर्ष बितिसक्दा समेत स्तरोन्नति हुन नसक्नुको कारण बारे बताउनु हुँदै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,
हामीले समन्वय गर्नुपर्नेमा यो भरौ पछाडि एकदम द्रुत गतिमा काम हुन्छ भन्ने मलाई लाग्छ।
बाजुराको विकास र जनजीवनसँग प्रत्यक्ष जोडिएको मार्तडी कोल्टी सड़क वर्षौंदेखि राजनीतिक प्रतिबद्धता र सरकारी योजनामा दोहोरिए पनि निर्माण कार्यले भने गति लिन सकेको छैन। वर्षा सुरु भएसँगै सड़कको दुर्दशाले विकासका प्रतिबद्धता र कार्यान्वयन बीचको ठूलो दूरी फेरि उजागर गरेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
अब अन्तर्राष्ट्रिय समाचार। विगत 24 घण्टामा झण्डै 60,000 आप्रवासीहरू जल र स्थल मार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनी भूभाग सिउटा प्रवेश गरेका छन्। सिउटा प्रवेश गर्ने क्रममा केही दिन यता कम्तीमा 34 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। स्पेनको सर्वोच्च अदालतले यसै महिना सिउटा वा अर्को स्पेनी भूभाग मेलिया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो। 83,000 मानिसको बसोबास रहेको सिउटामा 60,000 आप्रवासीको आगमनले राष्ट्रिय मानवीय संकटको अवस्था उत्पन्न भएको सिउटा प्रशासनले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी लडाकू समूह हमास र गाजाका अन्य सशस्त्र समूहहरू पूर्ण रूपमा हतियार त्याग्न सहमत भएका बताउनु भएको छ। हमासका एकजना वरिष्ठ अधिकारीले शान्ति योजना अन्तर्गत पूर्ण रूपमा निशस्त्र हुनुपर्ने शर्तमा आफूहरू तयार रहेको बताउनु भएको छ। इजरायलले सो बारेमा कुनै प्रतिक्रिया जनाइसकेको छैन।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उद्योग विभागले आफ्नो सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ आगामी सातादेखि भौतिक रूपमा आवेदन लिने कार्य बन्द गर्ने भएको छ। विभागले साउन 18 गते सोमबारदेखि उद्योग दर्ता लगायतका अधिकांश सेवाका लागि कागजी निवेदन नलिने निर्णय गरेको छ। विभागका अनुसार अब उद्योग दर्ता विदेशी लगानी स्वीकृति, क्षमता विस्तार, नामसारी र विवरण अध्यावधिक जस्ता मुख्य कार्यहरूका लागि सेवाग्राही विभागको कार्यालयमै पुग्नु नपर्ने भएको छ। ती सबै कार्यहरू विभागको अनलाइन प्रणाली मार्फत सम्पन्न गर्न सकिने भएको छ। प्रशासनिक प्रक्रियालाई पारदर्शी, छिटो छरितो र सेवाग्राही मैत्री बनाउन यो कदम चालिएको विभागका सूचना अधिकारी सुरेश दाहालले जानकारी दिनुभयो। यसअघि अधिकांश सेवा अनलाइन भए तापनि कतिपय कामका लागि अझै पनि कार्यालयमै पुग्नुपर्ने बाध्यता रहेको थियो। यो व्यवस्था लागू भएपछि उद्योगी व्यवसायीको समय र लागत दुवै बचत हुने भएको छ। विशेष गरी काठमाडौँ बाहिर रहेका व्यवसायीहरू सामान्य कामका लागि पनि विभाग धाउनु पर्ने झन्झट अन्त्य हुनेछ भने विदेशी लगानीकर्ताहरूलाई समेत सहज हुने विभागले जनाएको छ। नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक शुक्रबार दोहोरो अंकले बढ़ेको छ। यस दिन नेप्से परिसूचक 12.96 अंकले बढ़ेर 2685.54 अंकमा कायम भएको छ। यो साताको चार कारोबार दिन घटेको परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन भने दोहोरो अंकले बढ़ेको हो। यस दिन विभिन्न कम्पनीका 88,51,216 किता शेयरहरू 3,75,97,22,000 रूपियाँमा किनबेच भएका छन्। शुक्रबार 13 उपसमूह मध्ये 11 उपसमूहको कारोबार बढ़ेको छ भने 2 उपसमूहको कारोबार घटेको छ। झापाको मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा 1,79,28,18,000 मूल्य बराबरको छुर्पी निर्यात भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ़दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात करिब 27% वृद्धि भएको छ। मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 मा 1,41,71,00,000 रूपियाँ बराबरको छुर्पी निर्यात भएको थियो। कार्यालयका सूचना अधिकारी मांगल राईले बितेको 5 वर्षदेखि काँकड़ भित्ता नाका हुँदै छुर्पीको निर्यात निरन्तर वृद्धि भइरहेको छ। छुर्पी कुकुर र बिरालोको आहारका रूपमा प्रयोग गर्ने गरिन्छ। नेपाल बंगलादेश बीचको व्यापार लगानी तथा औद्योगिक सहकारी विस्तारका लागि रूपन्देहीका उद्योगी व्यवसायहरूले जोड़ दिनु भएको छ। रूपन्देही उद्योग संघले नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद सफिकुर रहमानलाई स्वागत गर्न शुक्रबार बुटोलमा आयोजित कार्यक्रममा त्यस क्षेत्रको औद्योगिक अवस्था, निर्यात आयातका चुनौती, लगानीका सम्भावना तथा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबूत बनाउने विषयमा उद्योगी व्यवसायी र राजदूत रहमान बीच छलफल भएको थियो।
नेपाली फुटबलको समग्र विकास, विस्तार र पूर्व अन्तर्राष्ट्रिय खेलाड़ीहरूको हकितका लागि क्रियाशील सामाजिक संस्था फुटबल्स मिशन टुगेदर एफएमटीले आगामी कार्तिक 10 गतिदेखि भेटरान फुटबल प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ। शुक्रबार कार्य सम्पादन समितिको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णयसँगै विजेता र उपविजेताका लागि आकर्षक नगद पुरस्कार घोषणा गरेको हो। एफएमटी का अनुसार प्रतियोगिताको विजेताले 8 लाख र उपविजेताले 5 लाख रुपियाँ प्राप्त गर्नेछन्। यसै गरी संस्थाले आगामी असोज 20 गतेदेखि ड्याफोडिल स्कूलको सहकार्यमा U11 महिला तथा पुरुष फुटबल प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरेको छ। प्रतियोगिताको उद्देश्य बाल बालिकामा फुटबल प्रति रुचि र प्रतिभा पहिचान गर्नु रहेको एफएमटीले जनाएको छ। विश्व फुटबलको सर्वोच्च निकायले विश्वकप लगायत आफ्ना प्रमुख प्रतियोगितामा निजी लगानी भित्राउने योजना अघि बढाए युरोपका 55 सदस्य राष्ट्रले सबै विश्वकप प्रतियोगिताको बहिष्कार गर्ने चेतावनी दिएका छन्।
अब मौसम। आज राति कोशी प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.8, न्यूनतम 21.2, वर्षा 5.6 मिलिमिटर, काठमाडौँको अधिकतम 28, न्यूनतम 21.3, वर्षा 8 फुट, पोखराको अधिकतम 30.5, न्यूनतम 23, वर्षा 31.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32.4, न्यूनतम 24.8, वर्षा 3.8 मिलिमिटर, दिपालको अधिकतम तापक्रम 34.5, न्यूनतम 23.6, वर्षा 13.7 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा तराई मधेसका जिल्लामा उत्पन्न परिस्थितिका सम्बन्धमा मधेस केन्द्रित राजनीतिक दलका नेताहरू र मधेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग छुट्टा छुट्टै छलफल, नागरिकको पूर्ण सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार लागि परेको प्रधानमन्त्रीको भनाई, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विभिन्न जिल्लाहरूमा सद्भाव र्याली, पाकिस्तानको ब्रोड पीकमा हिम पहिरोमा परी आरोही निर्मल पूर्जा सहित 5 नेपाली बेपत्ता, विगत 24 घण्टामा झण्डै 60,000 आप्रवासी स्पेन प्रवेश र नेपाली फुटबलको विकास गर्ने उद्देश्यले आगामी कार्तिकमा भेटरान्स फुटबल प्रतियोगिताको तेस्रो संस्करण आयोजना हुने। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।